तपाईं एसपीएस नेपालीको साथमा हुनुहुन्छ।
नमस्ते श्रोतावृन्द, यो धुनसँगै एसबीएस नेपाली पडकास्टमा अब पालो भएको छ नेपालको प्रसंगलाई जोड्ने। एलजीबीटीक्यूआईए प्लस समुदाय, संस्कृति र समान अधिकारको वकालत गर्दै हरेक वर्ष जून महिनालाई इन्टरनेशनल प्राइड मन्थका रूपमा मनाउने गरिन्छ। नेपालमा पनि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायले विभिन्न कार्यक्रमहरू गरेर प्राइड मन्थ मनाइरहेका छन्। यसै सन्दर्भमा नेपाल संवाददाता प्रतीक्षा दुलालले पिंकी गुरूङसँग गर्नुभएको कुराकानी पडकास्ट मा अब प्रस्तुत गर्न चाहन्छु। गुरूङ लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकारका बारेमा पैरवी गर्दै आउनुभएको एक अभियन्ता र नेपालमा एलजीबीटीक्यूआईए प्लस समुदायका हक हितका लागि काम गर्ने संस्था ब्लू डायमण्ड सोसाइटीकी पूर्व अध्यक्ष हुन्।
पिङ्कीजी, हामी यो प्राइड मन्थको सन्दर्भमा कुराकानी गरिरहेछौँ, होइन? कसरी मनाउनु भयो
प्राइड मन्थ चाहिँ? हाम्रो अस्ति एक हप्ता अगाडि जस्तो चाहिँ महिला मन्त्रालयसँग सहकार्य गरेर कार्यक्रम गराएको थियो। अहिले चाहिँ नेपालमा पहिलो पटक नै यो महिला मन्त्रालय अन्तर्गत चाहिँ लैङ्गिक तथा यौनिक अल्पसंख्यक मन्त्रालय भनेर एड गराएको छ। सम्पूर्ण समुदायका साथीहरूलाई राखेर मन्त्रालयको मन्त्रीज्यू सीताबारीजी हुनुभएको थियो, उहाँलाई राखेर चाहिँ कार्यक्रमहरू गर्यो। र अर्को चाहिँ मन्त्रालय आफैले पनि के हुन्छ यो एलजीबीटीको समुदायको मुद्दामा चाहिँ मन्त्रालयका सम्पूर्ण कर्मचारीहरूलाई ओरिएन्टेसन ट्रेनिङ चाहिँ हामीले राखेका थियौँ। त्यसरी नै सेलिब्रेट गर्यौँ भने अस्ति हाम्रो शनिबार चाहिँ प्राइड परेड भएको थियो, त्यसरी सेलिब्रेट गर्यो। यो महिनाभरि नै कुनै न कुनै संस्थाले चाहिँ विभिन्न इभेन्टहरू गरेर सेलिब्रेट चाहिँ गरिरहेको छ। यो चाहिँ अब प्राइड मन्थ सेलिब्रेसनसँगै हाम्रो के भन्छ अब पहिचान, हाम्रो अस्तित्व, होइन, हाम्रो डिग्निटी, हाम्रो आफ्नो स्वाभिमान, आफ्नो राइट, होइन, आफ्नो फ्रिडमको कुराहरूलाई चाहिँ कलेक्ट गरेर हामी सेलिब्रेट गरिरहेका छौँ। जसले चाहिँ यो मुद्दालाई चाहिँ सशक्त बनाउँछ, बुलन्द बनाउँछ, अनि समाजमा चाहिँ हाम्रो समुदाय चाहिँ भनौँ न एउटा भेदभाव रहित एउटा समाजमा चाहिँ बाँच्नको लागि यसले सकारात्मक वातावरणको सृजना गर्छ भन्ने एउटा उद्देश्य लिएर हामीले यस्तो खालको इभेन्टहरू चाहिँ सेलिब्रेट गरिरहेको छौँ।
यही सन्दर्भमा चाहिँ होइन, नेपालमा चाहिँ के कुराहरू चाहिँ उल्लेखनीय रूपमा चाहिँ सकारात्मकहरू पनि छन् होइन, भने केही चाहिँ समस्याहरू अझ नै छन्। अब सुरुमा चाहिँ राम्रो सकारात्मक कुराबाट गरौँ न होइन, पछिल्लो समयमा चाहिँ लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायहरूका लागि चाहिँ होइन भएका सकारात्मक कुराहरू चाहिँ के छन्?
सबभन्दा पहिला चाहिँ राष्ट्रपति पार्टीबाट हाम्रो भूमिका श्रेष्ठ लाई चाहिँ भनौँ न एउटा प्रतिनिधि सभाको सदस्यमा चाहिँ समानुपातिक पनि चयन भयो। संविधानमा उल्लेख गरेको एउटा जुन प्रावधानहरू छ त्यसलाई चाहिँ कानुन बनाउनको लागि चाहिँ हाम्रो प्रतिनिधि सदनमा चाहिँ सुनिश्चित भएको छ। त्यो एउटा एकदम राम्रो भनौँ एउटा नेपालको इतिहासमा चाहिँ ट्रान्स वुमेनको प्रतिनिधिलाई सुनिश्चित गराएको छ, त्यो एउटा भयो। चलचित्र क्षेत्रबाट चाहिँ यो इन्डिपेन इन द फग नामको फिल्म चाहिँ कान्समा गयो र त्यहाँ गएर के भन्छ हाम्रो सम्पूर्ण टिम नै भन्नु कान्समा चाहिँ सहभागी हुनुभयो र एउटा पुरस्कार पनि प्राप्त गर्यो। त्यो अन्तर्राष्ट्रिय क्षेत्रमा चाहिँ भनौँ न एउटा एलजीबीटीक्यूसँग सम्बन्धित एउटा मुभीले चाहिँ कान्समा एउटा स्थान पाउनु र त्योसँगै एउटा पुरस्कृत हुनु चाहिँ विश्वव्यापी रूपमा चाहिँ यसले एउटा भनौँ न उल्लेखनीय एउटा नाम चाहिँ राख्यो भनौँ। पहिला फोकल मिनिस्ट्री चाहिँ महिला मन्त्रालय भन्ने थियो तर नामकरण नै भएर आइसकेका थिएन। अहिले चाहिँ अब नामकरण भएर चाहिँ महिला मन्त्रालयसँगै लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक सामाजिक मन्त्रालय भनेर आएको छ। त्यो मन्त्रालयको नामकरणै हुँदाखेरि चाहिँ त्यो मन्त्रालय अन्तर्गत चाहिँ विभिन्न अब कार्यक्रमहरू नीतिहरू बन्नै पर्ने अब एउटा भनौँ न हुन्छ। र अर्को चाहिँ तपाईँको एउटा बालबालिका अन्तर्गतको विधेयकहरू बन्दैछ, त्यो विधेयकमा चाहिँ अरू बालबालिका मात्रै पनि होइन हाम्रो एलजीबीटीआईक्यू समुदायको बालबालिकासँग सम्बन्धित पनि विधेयकहरू हामीले प्रस्तावहरू राखेका छौँ, संशोधन प्रस्तावहरू राखेका छौँ। त्यसमा चाहिँ वर्कआउट भइरहेछ छोराछोरीको ठाउँमा चाहिँ सन्तानहरू राखिने अथवा विभिन्न प्रावधानमा चाहिँ एलजीबीटीको समुदायको मुद्दाहरूलाई चाहिँ संशोधन प्रस्ताव पनि पेस गरिरहेको छ मन्त्रालयमा। सम्भवतः त्यो अब संशोधित भएर आउँदाखेरि हामीले प्रस्ताव गरेको मुद्दाहरू समावेश हुन्छ भन्ने कुरामा हामीले विश्वास गरेका छौँ। हाम्रो आवाजहरू दबाइएका थिए, यद्यपि त्यो संविधानमा उल्लेख गरे तापनि त्यो आवाजहरू चाहिँ यो सदनमा चाहिँ गुन्जिन पाएको थिएन। हर्मोनल राइटको भनौँ अथवा जेन्डर अफर्मिङ हेल्थ केयरको जुन अधिकारको कुराहरू छ त्यो कुराहरूको अगेन्स्टमा चाहिँ आवाजहरू उठाएको अवस्थाहरू थियो। अब चाहिँ सिङ्गो एउटा ठुलो दलको पार्टी जसले सरकार हाँकिरहेको छ र जुन पार्टीमा हाम्रो आफ्नै समुदायबाट प्रतिनिधित्व पनि छ, त्यसका आधारमा चाहिँ आवश्यक पर्ने खालका जुन खालको कानुनहरू हामीले के भन्छ प्राप्त गर्न सक्ने एउटा प्रावधान चाहिँ रहन्छ।
SBS नेपाली पोडकास्टमा तपाईँ सुन्दै हुनुहुन्छ ब्लू डायमन्ड सोसाइटीकी पूर्व अध्यक्ष पिङ्की गुरुङसँग नेपाल संवाददाता प्रतीक्षा दुलालले गर्नुभएको कुराकानी। कुराकानी जारी रहनेछ पोडकास्टमा यो छोटो ब्रेक पछि। SBS
साउथ एशियन यो कुरा गरिराख्दाखेरि चाहिँ सर्वोच्चबाट चाहिँ होइन एउटा हालै एउटा फैसला पनि आएको छ, आदेश आएको छ सरकारको नाममा, र त्यो मुद्दा चाहिँ दर्ता गर्ने मध्ये तपाईँ पनि एकजना हुनुहुन्थ्यो होइन, त्यसको बारेमा पनि अलिकति चर्चा गरौँ न।
हामीले चाहिँ एउटा भनौँ एलजिबिटीको समुदायको जुन सोसाइटी इन्डेक्स हेरिराख्दाखेरि चाहिँ अहिलेसम्म तपाईँको करिब लकडाउनदेखि अहिलेसम्म हेर्दाखेरि मेरो व्यक्तिगत के भन्छ निगरानीमा अथवा अब्जर्भेसनमा पाएको 135 जना भन्ने साथीले बढीले चाहिँ आत्महत्या गरिसके अनि 110 जना भन्दा बढीले प्रयास गरे होइन। अनि यसको सबैको जडलाई चाहिँ मैले निहालेर हेर्दाखेरि चाहिँ तिनवटा कजहरू, एउटा चाहिँ फ्यामिली र सोसाइटी एसुरेन्स नहुने, अर्को चाहिँ तपाईँको इकोनोमिक क्राइसिस, र अर्को यो स्टेबल रिलेसन नहुनुको कारणले गर्दाखेरि चाहिँ सुसाइड टेन्डेन्सी चाहिँ बढी भएको देख्यो। त्यो हुनाले यस्तो खालको के भन्छ समस्याको निराकरणको लागि चाहिँ वर्षौँदेखि हामीले आइडेन्टिटी राइटसँगै यो म्यारिज राइटको पनि मुद्दा उठाइरहेको हौँ होइन। यद्यपि त्यो 2004 चाहिँ हामीले सुप्रिम कोर्टमा रिट हालिसकेपछि 2007 सुप्रिम कोर्टले 3 जुन आदेश दिएको थियो जसमध्ये चाहिँ यो सम्बन्धित विभागको लागि चाहिँ समिति गठन गरेर प्रतिवेदन सरकारलाई पेस गर्ने भनेर भनेको थियो। त्यो प्रतिवेदन तयार भइसकेर सरकारलाई पेस गरिसक्दाखेरि पनि कुनै पनि के भन्छ पहल नहुँदाखेरि चाहिँ कानुन नबन्दासम्म चाहिँ बिहा दर्ता गर्न पाउने भन्ने एउटा अधिकारलाई सुनिश्चित गर्नको लागि हामीले सुप्रिम कोर्टमा रिट हालेको थियौँ। त्यो रिटको चाहिँ प्रमुख निवेदक चाहिँ म नै हो होइन। त्यसको फैसला चाहिँ अस्ति तपाईँको 18 गते भएको छ। सरकारलाई चाहिँ निर्देशनात्मक आदेश जारी गराएको छ। परमादेश आएको भएदेखि चाहिँ बाध्यकारी जस्तो हुन्थ्यो, निर्देशनात्मक आदेश आइसकेपछि चाहिँ सरकारले सोध्छ र आवश्यक परेको खण्डमा सकारात्मक कानुन निर्माण गरेर चाहिँ समलिङ्गी विवाह अथवा इक्वल म्यारिज राइटको अधिकारलाई चाहिँ सुनिश्चित गर्न सक्ने एउटा प्रावधान चाहिँ बनाएको छ र यसको जगलाई टेकेर चाहिँ सरकारसँग वकालत गरेर सकारात्मक कानुन बनाउनतिर हामी चाहिँ लागि पर्छौँ। किन अहिलेको सरकार चाहिँ लिबरल छ, ओपन माइन्डको पनि छ, युथ लिब पनि छ होइन। तपाईँको जतिखेर हामीले के भन्छ रिट हाल्यौँ र त्यसको 1 महिना पश्चात चाहिँ अन्तरिम आदेश आएर अस्थायी अभिलेखीकरण राख्ने गरेर चाहिँ जुन निर्णय भयो सर्वोच्चबाट, त्यो निर्णय आइसकेपछि पनि कार्यान्वयनमा चाहिँ एकदम अप्ठ्यारो अवस्थाहरू थियो र त्यो अवस्थामा चाहिँ तपाईँको गृहमन्त्री चाहिँ हाम्रो अहिले राष्ट्रवादी पार्टीको पार्टी अध्यक्ष रवि लामी छानजी हुनुहुन्थ्यो अनि उहाँकै नेतृत्वमा चाहिँ विभिन्न भनौँ न यो वडा कार्यालयका पञ्जीकरण विभागमा चाहिँ सर्वोच्चले आदेश दिइसकेको भएको भएर चाहिँ यो कुनै पनि व्यक्ति समलिङ्गी व्यक्तिहरू अथवा एलजिबिटीको समुदायको साथीहरू चाहिँ त्यहाँ बिहा दर्ताको लागि आएको खण्डमा चाहिँ गरिदिनु होला भनेर जुन एउटा आदेश दिएको थियो त्यसको आधारमा चाहिँ अहिले 15-20 जोडीले दर्ता गरिसकेको अवस्थाहरू छ भन्दाखेरि
यो दर्ता गरेपछि चाहिँ अरू कुराहरू सहज भएको छ कि दर्ता गर्नको लागि मात्र गरिएको छ अरू अधिकार त्यसपछि
अब यस्तो छ कतिलाई चाहिँ तपाईँको अहिले विवाह दर्ता गर्नको लागि पनि त्यति सजिलो चाहिँ छैन होइन। जसले चाहिँ वडामा पहुँच पुगेको छ, जसले चाहिँ संस्थासँग कन्ट्याक्ट गर्नुभएको छ, आवश्यक कागजातहरू सबै उपलब्ध गराउन सकेको खण्डमा चाहिँ पाएको छ, सजिलैसँग चाहिँ छैन। अलिकति कठिनाइ भोगेर ब्लु डायमन्ड सोसाइटी आउनुभएको र ब्लु डायमन्ड सोसाइटीले पञ्जीकरण विभागमा उहाँहरूको वडा कार्यालयको पञ्जीकरणको विभागमा चाहिँ सबै आवश्यक दस्तावेजहरू कागज पत्र उपलब्ध गराइदिएको र उहाँसँग फोन वार्तालाप गरिसकेपछि र पहिला दर्ता भएको कागज पत्र उपलब्ध गराइदिइसकेपछि सर्वोच्चको आदेश नै दिइसकेपछि देखाइसकेपछि मात्रै के भन्छ उहाँले गरिदिइरहनु भएको अवस्थाहरू थियो।
र श्रोतावृन्द इन्टरनेसनल प्राइड मन्थको सन्दर्भमा पिङ्की गुरुङसँग नेपाल संवाददाता प्रतीक्षा दुलालले गर्नुभएको कुराकानी सुन्नुभयो एसबीएस नेपाली पडकास्टमा। र तपाईँको साथमा छु म दिनिता रिसाल। यो सँगै हामी तपाईँलाई जानकारी गराउन चाहन्छौ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयंका हुन् र यी विचारहरूप्रति एसबीएसको समर्थन वा विरोध छैन। यो जस्तै थप कुराकानीहरू प्रकाशित हुने बित्तिकै सुन्नका लागि अनलाइनमा एसबीएस नेपाली पडकास्ट भनी सर्च गर्नुहोस् र तपाईँले पडकास्ट सुन्न रुचाउने एप्पल पडकास्ट, स्पोटिफाई लगायतका प्लेटफर्महरूमा हामीलाई फलो गर्नुहोला। वा हामीलाई एसबीएस अडियो एपमा निशुल्क फलो पनि गर्न सक्नुहुन्छ। सोसियल मीडियामा हामी फेसबुक, एक्स र इन्स्टाग्रामको नाममा रहेका छौं भने युट्युबमा भने हामी अन्य दक्षिण एसियाली भाषाहरूका साथ @SBS साउथ एसियनमा उपलब्ध छौं। थप जानकारीका लागि हाम्रो वेबसाइटको ठेगाना हो sbs.com.au/nepali।
लाइक, शेयर र कमेन्ट गर्नुहोस्। SBS नेपालीलाई फेसबुकमा साथ दिनुहोस्।